यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। भारतमा जारी 2 दिने ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र यूएईलाई 44 रनले हराउँदै नेपाल एशिया कप छनौटमा एनवीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। समाचार विस्तारमा। भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढ़ीका कारण भोटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अंगका मुचुलका लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलचार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डीएनए परीक्षणका लागि 4 वटा मेसिन सञ्चालन गरिएको छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। आज अपरान्हसम्म फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डीएनए नमूना संकलन गरिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फील्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड़ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनुपर्नेमा जोड़ दिनुभयो। कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढ़ीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालक मध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैन। बाणगंगा नदीमा पौड़ी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढ़ेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छनृ रसुवामा बाढ़ी आएको 18 दिन भइसकेको छ। तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठूलो बुवा ठूलो मम्मीलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मम्मीसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढीपछि सम्पर्कविहीन हुनु भएको छ। बाढीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
बहिनी त जयको घर हो, घरमा बसेका छौँ, त्यो तर काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी छौँ भइरहेको छौँ।
कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढ़ी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
कोहलपुरका 24 वर्ष दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै बत्तासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आसाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढीपछि दुवै सम्पर्कविहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ।
श्रीमानको आसाराम डोराको पृथ्वी थारू
बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढ़ी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पुलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढ़ीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे,
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सल्यानमा 2 छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्कोमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्कोबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कोमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्ति नगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जित्ता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेण्डा निर्माणमा थप प्रभावकारी भूमिका खोज्दै 18 ब्रिक्स सम्मेलन आज भारतको राजधानी नयाँ दिल्लीमा शुरू भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गर्नुभयो। भारतले यो सम्मेलन चौथो पटक आयोजना गरेको हो। 18 ब्रिक्स सम्मेलनलाई सम्मेलनमा आजै नयाँ दिल्ली घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा ब्रिक्स सदस्यीय राष्ट्रहरूमा हुने आतंकवादको कड़ा निन्दा गर्दै जुनसुकै उद्देश्यका साथ गरिएका आतंकवादी घटनाहरू स्वीकार्य नहुने जनाइएको छ। ब्रिक्सले आतंकवाद र यसलाई प्रशय दिने आर्थिक मद्दत, आतंकवादीहरूलाई सुरक्षा दिने विरूद्ध सबै एकजुट भई लड़ने प्रतिबद्धता व्यक्त गरिएको छ। ब्रिक्सले विश्व व्यापार संगठन डब्ल्यूटीओको एकतर्फी कर र गैर ट्यारिफ उपायको संरक्षणप्रति पनि चिन्ता व्यक्त गरेको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए। सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायलको हमलाबाट शुरू भएको युद्धबारे विभाजित थिए, तर आजको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढ़ीपछि उत्पन्न संकटपूर्ण घड़ीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापनामा जुट्नु जोड़ दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड़ दिनुभएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढ़ीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यूएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै सोएब खानले 52, तानिश सूरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन जोड़े। नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको कोलालामपुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय इनिङ खेले। यस्तै गुलशन कुमार झाले 52 रनको अर्धशतकीय इनिङ खेले। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरे गोकर्णेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्नपूर्णाले उपाधि उचालेको हो। उपाधिसँगै अन्नपूर्णाले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णाले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रच्यो। नेपालमा पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। भारतमा जारी 2 दिने ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र यूएईलाई 44 रनले हराउँदै नेपाल एशिया कपमा छनौट। एनबीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।